हिजबुल्ला और शामी फौज ने अलकुसैर के 80% हिस्से पर कब्जा कर लिया। म्यांमार में मुसलमानों के कत्लेआम जारी है। नाज़रीन, रोजनामा रिसालत ने अपनी सुर्खी दुश्मनों का महाज हंगामे करता है लेकिन उसे मुंह की खाना पड़ती है, कायदे इनकलाब इस्लामी के बयान के हवाले से। इस ज़ैल में लिखा है कि कायदे इनकलाब इस्लामी ने कहा है कि ईरानी अवाम अमरीका की साजिशों को नाकाम बना देंगे। आयतुल्लाह उज़्मा सैयद अली खामेनाई ने तेहरान में इमाम हुसैन कैडेट कॉलेज में एक तकरीब से खिताब में फरमाया कि अमरीकियों की तमाम साजिशों और प्रोपेगेंडों के बरखिलाफ अवाम इंतखाबात में भरपूर और पुरजोश तरीके से हिस्सा लेंगे और इसके जरिए दुश्मनों की तमाम साजिशों को नाकाम बना देंगे। उन्होंने ईरान में होने वाले आइंदा सदारती इंतखाबात के बारे में अमरीकी हुक्काम के हालिया बयानात की जानिब इशारा करते हुए कहा कि अमरीकी हुक्काम ईरानी अवाम को इंतखाबात के हवाले से मायूस करने की कोशिश कर रहे हैं, इसलिए कि इंतखाबात में अवाम की भरपूर शिरकत उनके नुकसान में है। कायद इनकलाब इस्लामी ने कहा कि इंतखाबात में अवाम की भरपूर शिरकत खुद उनके लिए इज्जत व शरफ, तहफ्फुज और बैनुल अक़वामी वक़ार में इजाफे और दोस्तों के लिए खुशी और दुश्मनों के लिए मायूसी का सबब बनेगी। और नाज़रीन, रोजनामा रिसालत के एक मजमून का उन्वान है, बुश और ओबामा के खिलाफ मुकदमा जरूरी। पेश खिदमत है इसके चंद इख्तिबासात।
अमरीका के साबिक और मौजूदा सदर जॉर्ज बुश और बराक ओबामा के खिलाफ मुकदमा चलाए जाने पर सभी लोगों ने ताकीद की है। इन दोनों पर असल इल्ज़ाम इराक और अफगानिस्तान के बेगुनाह अवाम का कत्लेआम है। ये इल्ज़ाम कई बार साबित हो चुका है और मगरबी हुकाम इन दोनों मुल्कों में बेगुनाह लोगों का खून बहाए जाने में अपने किरदार से इनकार नहीं कर सकते। बिना परी बुश और ओबामा के खिलाफ मुकदमा चलाया जाना एक अहम और संजीदा मौजू है। अमरीका के मारूफ दानिश्वर नॉम चॉम्स्की ने हाल ही में इन दोनों अमरीकी सरबराहों पर मुकदमा चलाने की ज़रूरत पर ताकीद की है, जिससे पता चलता है कि दुनिया भर की अकवाम हत्ता खुद अमरीका के अंदर भी बुश और ओबामा जैसे मुजरिमों के खिलाफ जज्बात खुलकर सामने आ रहे हैं। ओबामा के दौर सदारत में पूरी दुनिया ने देखा कि अफगानिस्तान और पाकिस्तान में आम शहरियों के खिलाफ होने वाले हमलों में इजाफा हुआ और अमरीकी साजिशों और हथकंडों के सबब वसी पैमाने पर बेगुनाह लोग मारे गए। चॉम्स्की ने रशिया टुडे से गुफ्तगू करते हुए इराक पर फौजी हमले के सबब बुश और बरतानिया के साबिक वजीर आजम टोनी ब्लेयर के साथ ही बराक ओबामा के खिलाफ मुकदमा चलाए जाने का मुतालबा किया। उनका कहना है कि इन अफराद पर आलमी फौजदारी अदालत में मुकदमा चलाया जाना चाहिए। हालिया अशरों में इराक पर फौजी हमले से बढ़कर कोई मुजरिमाना इकदाम नहीं हुआ है। प्रोजेक्ट सेंसर्ड नामी एक अमरीकी तंजीम के आदाद शुमार के मुताबिक इराक पर अमरीका और बरतानिया के हमले और इस हमले के बाद पैदा होने वाली बदमनी में कम अज़ कम 10 लाख लोग मारे गए हैं। जैसे जैसे वक्त गुजरता जा रहा है वैसे वैसे आलमी सतह पर अमरीकी हुक्काम के जराइम मंजर आम पर आते जा रहे हैं। अमरीकी आवाम की ये सोच गलत थी कि ओबामा बुश की पॉलिसियों पर अमल को बंद कर देंगे, बल्कि इसके बरखिलाफ ओबामा ने इन पॉलिसियों को मजीद शिद्दत के साथ जारी रखा है। उन्होंने न सिर्फ ये कि अमरीका की खारजा पॉलिसी में कोई तब्दीली नहीं की बल्कि उसी शिकस्त खुर्दा पॉलिसी को कामयाब भी जाहिर किया और अफगानिस्तान में मजीद 30,000 अमरीकी फौजी भेज कर अमरीका की खारजा पॉलिसी की सबसे बड़ी गलती का इर्तिकाब किया। बहरहाल बराक ओबामा अमरीका की दाखला और खारजा पॉलिसी में बदतरीन नाकामी के मजहर में तब्दील हो चुके हैं।
नाज़रीन, रोजनामा रिसालत के मकाले से इक्तिबास आपने सुना और अब हम आपको थोड़ी देर में लिए चलेंगे हिंदुस्तानी अखबारात के जायजे के लिए नई दिल्ली स्टूडियो। आइए चलते हैं नई दिल्ली स्टूडियो जहां पर मौजूद हैं हमारे साथी मोहम्मद अहमद जाफरी। जी मोहम्मद अहमद जाफरी।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम। नई दिल्ली स्टूडियो की जानिब से आप सभी नाजरीन का खैर मकदम है। मैं हूं मोहम्मद अहमद जाफरी और आप देख रहे हैं प्रोग्राम अखबारात का जायजा। नाजरीन सबसे पहले पेश खिदमत है रोजनामा कौमी सलामती की कुछ अहम सुर्खियां। बहरान शाम पर तेहरान में बैनुल अक्वामी कॉन्फ्रेंस। दाखिली उमूर से मुतालिक बयानात और तबसरे हसास नौयत के हामिल। अमरीका और फ्रांस की ईरान के सदारती इंतखाबात में बेजा मुदाखलत। हिजबुल्ला ने लेबनानी अवाम से इत्तेहाद की अपील की। अरब लीग का हिजबुल्ला को इंतबाह। नाजरीन रोजनामा कौमी सलामती ने जदीद साइंस इस्लाम की देन है मगर के उनवान से डॉक्टर गतरीफ शहबाज का एक मजमून शाया किया है जिसमें मजमून निगार कहते हैं, इस्लाम एक इनकलाब फिक्र नज़र का नाम है। जब इस्लाम आया तो दुनिया रिवायती दौर से निकल कर साइंसी दौर में दाखिल हो गई। कुरान में इंसान को जा बजा गौर फिक्र और ताक़ुल पर उभारा है। जा बजा याकिलून ताकिलून और तफक्किरून, ये लोग अक्ल से काम नहीं लेते या तुम गौर नहीं करते के अल्फाज इस्तेमाल हुए हैं। बाद स्कॉलरों ने लिखा है कि कुरान ने अक्ल व फिक्र के सीगे कम से कम 500 मरतबा इस्तेमाल किए हैं। इसी से पता चलता है कि गौर फिक्र करना खुदा की एक अजीमुश्शान नेमत है जिसका कोई बदल नहीं हो सकता। इससे काम लेने और गौर फिक्र करने पर बहुत ज़्यादा उभारा गया है। नाजरीन मजमून निगार आखिर में कहते हैं, जितने साइंसदान सारी मुस्लिम दुनिया पैदा करती है उतने तो सिर्फ अकेले छोटे से इसराइल के अंदर हैं। खुद इस्लामियात के शोबे में मुस्लिम ममालिक की जामियात के शोबों की मजमूई कारकर्दगी पर मगरिब का सिर्फ एक मुस्तशरिक भारी पड़ जाता है, इसलिए कि मुस्तशरिक की अपनी तहकीक और अपनी मेहनत होती है और हमारी जामियात के प्रोफेसर और असातिज़ा अपने रिसर्च स्कॉलरों से मेहनत कराकर उनसे जबर कहर मजामीन लिखवा कर अपने नाम से शाया करते हैं। जाहिर है कि मांगे का यह उजाला क्या खाक रोशनी देगा और उसका क्या इल्मी मकाम होगा। आई नाजरीन रुख करते हैं रोजनामा हिंदुस्तान एक्सप्रेस की कुछ अहम सुर्खियों का। पेरिस, हमजिंस परस्त शादी के खिलाफ जुलूस में लाखों अफराद की शिरकत। बर्मा में मुसलमानों पर अफजाइश नस्ल पर पाबंदी। मुस्लिम कम्युनिटी पर पाबंदी लगाई है कि वो दो से ज्यादा बच्चों को जन्म नहीं दे सकते। शिमाली कोरिया की बातचीत की पेशकश को जनूबी कोरिया ने ठुकराया। नाजरीन रोजनामा हिंदुस्तान एक्सप्रेस ने मुसलमानों की बेदारी का वक्त आ गया है कि उनवान से महमूद बिन मोहम्मद का एक मजमून शाया किया है जिसमें मजमून निगार कहते हैं, हिंदुस्तानी मुसलमानों खासतौर पर पढ़े लिखे मुतवस्सित तबके के लिए ये इंतहाई मौजू वक्त है कि वो अपने ज़मीर की आवाज़ सुने और उसके मुताबिक काम करें। ज़मीर इंसान में किसी गैबी ताकत के मुमासिल है। इस वक्त हिंदुस्तानी मुसलमानों बेहद दौलतमंद और बेहद गरीब दोनों किस्म के लोग हैं जिसका तस्करा सचर कमेटी की रिपोर्ट में मौजूद है। अजीम प्रेम जी हिंदुस्तान के अमीर तरीन सनतकारों में शामिल हैं। वो मुंबई में पैदा हुए और इन दिनों बेंगलोर में रिहाइश पजीर हैं। साबिक सदर जमहूरिया हिंद APJ अब्दुल कलाम मुसलमानों में गरीब तरीन तबके से ताल्लुक रखते हैं जो बाल आखिर मुल्क के सदर बन गए। यह अजीब तजाद है कि एक तरफ मुसलमानों में इतने जहीन और इतने दौलतमंद लोग हैं लेकिन इस सच्चाई का अफसोसनाक पहलू यह भी है कि हिंदुस्तानी मुसलमान मिन हैसुल कुल यानी मजमूई तौर पर इंतहाई कसम पुरसी और गुरबत की जिंदगी गुजार रहे हैं। इस तजाद का तज्जिया किया जाना चाहिए। आई नाजरीन अब रुख करते हैं रोजनामा इनकलाब की कुछ अहम सुर्खियों का। असलाह फरोख्त करने के सिलसिले में यूरोपीय यूनियन के वज़राए खारजा का इजलास। शाम में असलहे की पाबंदी खत्म करने पर इख्तलाफ। नवाज शरीफ बाज़ाब्ता तौर पर तीसरी मुद्दत के लिए वजीर आजम नामजद। हिंद जापान ताल्लुकात को नई बुलंदियों तक पहुंचाएंगे। मनमोहन सिंह ने जापान के लिए रवाना होते हुए कहा, दोनों मुल्कों के स्ट्रेटजिक और बैनुल अक्वामी ताल्लुकात और ताबुन को नई बुलंदियों तक ले जाने की कोशिश की जाएगी। नाजरीन रोजनामा इनकलाब ने पाकिस्तान के इंतखाबात शुकूक शुबहात के घेरे में के उनवान से मोहम्मद नूर बख्श का एक मजमून शाया किया है जिसमें मजमून निगार कहते हैं, पाकिस्तान में कराए गए आम इंतखाबात के नतायज आने के बाद अब तो नई हुकूमतें बनाने का वक्त भी नज़दीक आ गया है। यहां तक कि नवाज शरीफ को उनकी पार्टी PMLN ने वजीर आजम नामजद भी कर दिया है लेकिन इंतखाबात में धांधली के इल्जाम लगाने और उनके खिलाफ एहतजाज का सिलसिला अभी भी जारी है। मजे की बात यह है कि शिकस्त से दो चार होने वाली जमातें एक तरफ धांधली के इल्जाम लगा रही हैं तो दूसरी तरफ ये भी कह रही हैं कि जमहूरियत के तसलसल के लिए वो नतायज तस्लीम कर रही हैं। महज एक या दो ऐसे रहनुमा हैं जो फरमा रहे हैं कि वो इंतखाबात के नतायज तस्लीम नहीं करते। उनमें खास तौर पर जमीयत उलमाए इस्लाम के सरबराह मौलाना फजलुर रहमान का जिक्र करना जरूरी है जिनका मौकफ है कि खैबर पख्तूनख्वा में तहरीक इंसाफ की कामयाबी जाली है जिसे वो तस्लीम नहीं करते। नाजरीन मजमून निगार आखिर में कहते हैं, یہاں یہ کہنا نامناسب نہ ہوگا کہ تمام اہم شخصیات میں صرف ایک شخصیت ایسی ہے جس نے انتخابات سے قبل جو کچھ کہا تھا وہ حرف بحرف سچ ثابت ہوا۔ مذہبی اسکالر مولانا طاہر القادری نے الیکشن سے پہلے انتخابات کے سسٹم میں بہتری اور الیکشن کمیشن کو آئین کے مطابق قائم کرنے کے مطالبے کے ساتھ اسلام آباد میں لاکھوں افراد کے ساتھ دھرنا دیا تھا، جسے ختم کرانے کے لیے اس وقت کی حکومت نے ان سے معاہدہ بھی کیا، لیکن افسوس دھرنا ختم ہونے کے ساتھ ہی حکومت مولانا طاہر القادری اور ان کے کیے گئے معاہدے کو سرے سے بھول ہی گئی۔ مولانا صاحب نے سپریم کورٹ میں کیس بھی کیا، لیکن بقول ان کے وہاں بھی انہیں نہیں سنا گیا۔ ناظرین، اسی ساتھ نئی دلی سٹوڈیو سے اخبارات کا جائزہ ختم ہوتا ہے، اجازت دیں، خدا حافظ۔
جعفری، آپ کا بہت بہت شکریہ۔ اور ناظرین، پروگرام ابھی جاری ہے، ہمارے ساتھ رہیے گا۔ پروگرام اخبارات کے جائزے میں آپ کا ایک بار پھر خیر مقدم کرتے ہیں، اور آئیے اب نظر ڈالتے ہیں ایران ہی سے شائع ہونے والے اخبار جامع جم کی کچھ اہم سرخیوں پر۔ عوام ایسے امیدوار کو ترجیح دیں جو ملک کے لیے طاقت و عزت کو یقینی بنائے، قائد انقلاب اسلامی۔ امریکہ ایران کے خلاف نئی سازش رچ رہا ہے، ہاشمی رفسنجانی۔ صدارتی انتخابات کی تمام تیاریاں مکمل، وزیر داخلہ۔ ناظرین، روزنامہ جامع جم نے اپنی سرخی بغداد میں دھماکے 50 سے زائد جاں بحق کے ذیل میں لکھا ہے۔ بغداد کے شیعہ نشین علاقوں میں کئی دھماکوں میں کم از کم 50 افراد شہید اور متعدد زخمی ہو گئے۔ دھماکے ریموٹ کنٹرول کے ذریعے کیے گئے، جس کا ہدف شیعہ آبادی تھی۔ زخمیوں اور شہیدوں کو قریبی اسپتال میں منتقل کیا گیا۔ عراق میں گزشتہ چند ماہ سے جاری دہشت گردی کے واقعات نے سینکڑوں افراد کی جانیں لے لی ہیں، اور ایک منظم سازش کے تحت عراق کو فرقہ وارانہ فسادات میں دھکیلنے کی کوشش کی جا رہی ہے۔ خبروں کے مطابق کل 21 دھماکے ہوئے، جن میں 100 سے زائد افراد زخمی ہوئے ہیں۔ ناظرین، روزنامہ جامع جم نے شرکت میں موثر عوامل کے عنوان کے تحت ایک مضمون شائع کیا ہے، اس کے اقتباسات ہم آپ کی خدمت میں پیش کر رہے ہیں۔
جمہوری عمل میں عوام کی شرکت کی شرح، عوام کی ترقی کی شرح، اور اپنے اور اپنے ملک کے مستقبل سے ان کی محبت کی غم ماضی کرتی ہے۔ اس عمل کی پیروی کرنے والے دنیا کے مختلف ممالک میں یہ موضوع الگ الگ طرح سے سامنے آتا ہے۔ اس کے باوجود ایران میں انتہائی اہم اور تقدیر ساز انتخابات سامنے ہیں، جس کے مد نظر ان انتخابات میں شرکت کے مؤثر عوامل کا جائزہ ضروری ہے۔ اس شرکت میں مؤثر سب سے پہلا عامل یہ سوچ ہے کہ الیکشن یا عوام کی جانب سے منتخب ہونے والا شخص لوگوں کی روزمرہ کی زندگی میں کیا کردار ادا کرے گا۔ رائے دہندگان کبھی موجودہ حالات کو باقی رکھنے کے خواہاں ہوتے ہیں، تو کبھی ان میں تبدیلی چاہتے ہیں۔ دونوں صورتوں میں وہ ایسے شخص کو صدر کے طور پر دیکھنا چاہتے ہیں جو ان کی اس خواہش کو عملی جامہ پہنا سکے۔ بنا بری انتخابی امیدواروں کو عوام کے حقیقی مطالبات کو سمجھنے اور انہیں پورا کرنے کے لیے پروگرام تیار کرنا چاہیے۔ دوسرا عنصر اپنے ووٹ کے مؤثر ہونے کا یقین ہے۔ انتخابات میں لوگوں کی شرکت اس وقت کم ہو جاتی ہے جب وہ یہ سوچتے ہیں کہ کچھ افراد، اثر و رسوخ رکھنے والے گروہ، یا پھر اقتدار کے مراکز کسی خاص شخص کو ان پر مسلط کرنا چاہتے ہیں، لہٰذا وہ اپنے ووٹ کو غیر مؤثر سمجھ کر انتخابات میں شرکت نہیں کرتے۔ خوش قسمتی سے ان انتخابات میں اس طرح کی کوئی تشویش نہیں ہے، کیونکہ قائد انقلاب اسلامی بھی واشگاف لفظوں میں کہہ چکے ہیں کہ عام لوگوں کی طرح میرا بھی صرف ایک ووٹ ہے، اور جب تک یہ ووٹ میں بیلٹ باکس میں ڈال نہیں دوں گا تب تک کوئی بھی اس سے مطلع نہیں ہوگا۔ اسی طرح سے انتخابات میں عوام کی شرکت کے سلسلے میں ذرائع ابلاغ کا بھی اہم کردار ہوتا ہے، اور اسے شرکت کا ایک اہم عنصر سمجھا جا سکتا ہے۔ ایک اور عنصر اغیار کا کردار ہے۔ سامراجی ممالک کسی امیدوار کی حمایت یا مخالفت کر کے یا پھر انتخابات کو مشکوک ظاہر کر کے انتخابات میں عوام کی شرکت کو متاثر کرنے کی کوشش کرتے ہیں، لیکن یہ بات تجربے سے ثابت ہو چکی ہے کہ سامراجی ممالک عوام کو انتخابات سے جتنا دور رکھنے کی کوشش کرتے ہیں اس کے برخلاف عوام اتنی ہی کثیر تعداد میں انتخابات میں شرکت کرتے ہیں۔ اس بار بھی یہی توقع ہے کہ 14 جون کو ہونے والے صدارتی انتخابات میں عوام کی شرکت نیا ریکارڈ قائم کرے گی۔
روزنامہ جامع جم کے مقالے سے اقتباس آپ نے سنا، اور اب ہم آپ کو پاکستانی اخبارات کے جائزے کے لیے اسلام آباد اسٹوڈیو لیے چلتے ہیں۔ ناظرین، ہمارا رابطہ برقرار ہو گیا ہے اسلام آباد اسٹوڈیو سے، جہاں پر موجود ہیں ہماری ساتھی تفسیر زہرا۔ تو آئیے چلتے ہیں اسلام آباد اسٹوڈیو۔ جی تفسیر،
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین۔ اسلام آباد اسٹوڈیو میں پاکستانی اخبارات کے جائزے کے ساتھ ایک بار پھر اپنے ناظرین کو خوش آمدید کہتے ہیں۔ ناظرین، آغاز کریں گے روزنامہ جنگ سے انتخاب کردہ چند اہم سرخیوں سے۔ سندھ ہائی کورٹ نے کراچی، حیدرآباد اور سکھر کے انتخابی ٹریبیونلز غیر آئینی قرار دے کر تحلیل کر دیے۔ نواز شریف سے بھارتی خصوصی نمائندے کی ملاقات، پاک بھارت دوستی اور مذاکراتی عمل آگے بڑھانے پر اتفاق۔ کراچی میں فوج کی نگرانی میں دوبارہ انتخابات کرائے جائیں، تحریک انصاف آل پارٹیز کانفرنس۔ ناظرین، روزنامہ جنگ سے انتخاب کردہ ایک ادارے کو اپنے پروگرام میں شامل کریں گے جس کا عنوان ہے سیاسی قوتوں کا اتفاق۔ ادارے میں لکھا ہے کہ صدر آصف علی زرداری نے کہا کہ ملک میں جمہوری نظام کی مضبوطی اور درپیش مسائل کے حل کے لیے تمام سیاسی قوتوں کو مل کر کام کرنا چاہیے، اور صدر مملکت کی جانب سے پہلے بھی نو منتخب وزیر اعظم میاں نواز شریف سے ملاقات کے دوران ایسے ہی خیالات کا اظہار کیا گیا تھا، جبکہ الیکشن میں کامیابی کے فوراً بعد میاں نواز شریف کا کہنا تھا کہ ملک میں جن سنگین مسائل اس وقت موجود ہیں سب کو مل کر ان کے سدباب کے لیے اقدامات کرنے ہوں گے۔ ادارے میں مزید لکھا ہے کہ یہی وجہ ہے کہ قومی اسمبلی میں سادہ اکثریت کے باوجود مسلم لیگ نون نے دوسری جماعتوں سے اشتراک اور تعاون کے لیے رابطے کیے۔ اس کے علاوہ لکھتے ہیں کہ عام انتخابات کے بعد عوام کو بھی عام سیاسی قوتوں سے توقع ہے کہ وہ سب مل کر ملک کو درپیش سنگین مسائل سے نکالنے کے لیے اقدامات کریں۔ یہ بات درست ہے کہ صرف حکمران جماعت نہ ہی درپیش مسائل کا سدباب نہیں کر سکتی، دوسری سیاسی قوتوں پر بھی ذمہ داری عائد ہوتی ہے کہ حکمرانوں کا ساتھ دیں۔ ناظرین، اب کچھ اہم خبریں روزنامہ اوصاف سے۔ ملکی مسائل کے حل کے لیے ہوم ورک کر لیا، ایٹمی پاکستان کو اقتصادی ٹائیگرز بنائیں گے شہباز شریف۔ جسٹس تصدق حسین جیلانی نے قائم مقام چیف الیکشن کمشنر کے عہدے کا حلف اٹھا لیا۔ نواز شریف وزیر اعظم منتخب ہو کر 80 لاکھ پڑھے لکھے بے روزگاروں کے لیے روزگار اسکیم کا اعلان کریں گے، 50,000 سے 10 لاکھ تک قرضہ بھی مل سکے گا۔ ناظر مقالہ نگار ناصر کیانی کے مقالے کو اپنے پروگرام میں شامل کرتے ہیں جس کا عنوان ہے صدر زرداری، نواز شریف اور آرمی چیف کی باہم ملاقاتیں۔ مقالہ نگار لکھتے ہیں کہ چین کے وزیر اعظم کے دورہ پاکستان کے موقع پر صدر آصف علی زرداری اور نواز شریف کے درمیان ملاقات ہوئی، اور اس سے پہلے نواز شریف اور جنا کیانی کے درمیان ایک اہم ملاقات ہوئی، اور یہ دونوں ملاقاتیں اپنے اندر ایک جہاں رکھتی ہیں۔ صدر آصف علی زرداری اور نواز شریف کے درمیان ملاقات اس بات کی طرف اشارہ کرتی ہے کہ پاکستان کے دیرینہ مسائل کو مل بیٹھ کر حل کیا جا سکتا ہے، کیونکہ مفاہمت کے بغیر سیاست نہ صرف پاکستان پیپلز پارٹی اور نون لیگ کو بھی متاثر کیا ہے، اور ان دونوں جماعتوں کو اپنا مستقبل دھندلا سا نظر آ رہا ہے۔ عوامی مسائل بڑھنے کی وجہ سے عوام کا اعتماد ان دونوں پارٹیوں پر کم ہوا ہے، جس کا بھرپور فائدہ پی ٹی آئی نے اٹھایا ہے۔ مقالہ نگار مزید لکھتے ہیں کہ دوسری طرف نواز شریف اور آرمی چیف کے درمیان ملاقات بھی استحکام پاکستان کی طرف ایک اہم پیش رفت لگتی ہے، اور پاکستان میں جب بھی جمہوریت مضبوط ہوگی تو جنرل کیانی کا نام انتہائی ادب و احترام سے لیا جائے گا۔ آخر میں مقالہ نگار لکھتے ہیں کہ مسلم لیگ نون کا اعلیٰ سطح کا اجلاس نواز شریف کی سربراہی میں جاتی عمرہ رائے ونڈ میں منعقد ہوا، جس میں انرجی ماہرین نے بھی شرکت کی۔ ایسا لگتا ہے کہ نون لیگ حکومت توانائی بحران سے نمٹنے کے لیے جنگی بنیادوں پر کام کرے گی۔ کچھ اہم خبریں روزنامہ نوائے وقت سے۔ خیبر پختونخوا سندھ اسمبلی اجلاس کل، قومی اور پنجاب کے 1 جون کو طلب کر لیے گئے۔ کشمیریوں کی حق خود ارادیت پر کوئی سمجھوتا نہیں کیا جا سکتا، سیکرٹری خارجہ۔ ایٹمی دھماکوں کے 15ویں سالگرہ آج ملک بھر میں یوم تکبیر انتہائی جوش و خروش سے منایا جا رہا ہے۔ اس سے متعلق ناظرین اپنے پروگرام میں ادارے کو شامل کرتے ہیں جس کا عنوان ہے یوم تکبیر ایک ایٹمی طاقت کی ذمہ داریاں۔ ادارے میں لکھا ہے کہ ملک خدا داد کو اسلامی دنیا کی پہلی ایٹمی قوت بنے آج 15 برس ہو گئے ہیں۔ ملک کی بقا و سلامتی کی ضامن اس ایٹمی قوت کے حصول کے پس پردہ موجود قومی جذبے اور جذبات کو ہم وقت تر و تازہ رکھنے کے لیے قوم ہر سال 28 مئی کو روایتی جوش و جذبے کے ساتھ یوم تکبیر مناتی ہے۔ آج ملک کا 15واں یوم تکبیر بھی پاکستان کے ایٹمی قوت بننے کی خوشی میں اور پاکستان کی سالمیت کے خلاف شروع دن سے گھناؤنی سازشوں میں مصروف ازلی اور روایتی دشمن کو احساس دلانے کے لیے منایا جا رہا ہے کہ وہ ہمیں کمزور نہ سمجھیں۔ ادارے میں مزید لکھا ہے کہ میاں نواز شریف کو بجا طور پر وطن عزیز کو ایٹمی قوت سے سرفراز کرنے کا کریڈٹ جاتا ہے، مگر اب اس کریڈٹ کو نبھانا ان کے لیے بہت بڑی ذمہ داری ہے، کیونکہ ہمارا روایتی دشمن آج خود کو دفاعی لحاظ سے ہم سے 3 گنا مضبوط بنا چکا ہے۔ ادارے میں مزید لکھا ہے کہ سب سے پہلے اٹامک انرجی کمیشن کے چیئرمین منیر احمد خان نے اس نیک کام کا بیڑا اٹھایا اور انہوں نے اس مقصد کے لیے ہالینڈ میں موجود نوجوان پاکستانی ایٹمی سائنسدان ڈاکٹر عبد القدیر خان کی خدمات حاصل کی اور انہوں نے اس مبارک کام کو سر انجام دے دیا۔ آخر میں لکھا ہے کہ آج کا دن اس ذمہ داری کو نبھائے رکھنے کی تجدید عہد کا متقاضی ہے۔ تو ناظرین آج کا پروگرام یہیں تک ختم کرتے ہیں۔ آج کے جائزے کے لیے ہمارے ساتھ رہنے کا بہت شکریہ۔ اگلے پروگرام تک کے لیے اپنی میزبان تفسیر زہرا کو اجازت دیجیے۔ خدا حافظ۔
تفسیر زہرا آپ کا بہت بہت شکریہ اس جائزے کے لیے۔ اور ناظرین پروگرام کے آخر تک ہمارے ساتھ رہیے گا۔ عالمی میڈیا سے کارٹون ہم آپ کو تھوڑی دیر میں دکھائیں گے۔ جی ہاں ناظرین، اور پروگرام کے آخر میں آئیے دیکھتے ہیں عالمی میڈیا سے کارٹون۔ عالمی میڈیا سے منتخب کارٹون آپ نے دیکھے، اور یہیں پر آج کا پروگرام اخبارات کا جائزہ اپنے اختتام کو پہنچا۔ اپنے میزبان عظیم سبزواری کو اجازت دیجیے۔ خدا حافظ۔